أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآله الطاهرين. ناظرین اکرام، سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے. اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں، اور پوری دنیا میں جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھا جا رہا ہے اور آپ تمام سحر ٹی وی کے ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں. ناظرین اکرام، ہم آپ کے بہت شکر گزار ہیں کہ اس پروگرام کو آپ بہتر سے بہتر بنانے میں ہماری مدد کر رہے ہیں، اور آپ جو سوالات کرتے ہیں الحمدللہ، آپ جو ای میلز کرتے ہیں ہمیں، جو واٹس اپ کے ذریعے سوالات آتے ہیں، اور جو براہ راست آپ ٹیلی فون کالز کے ذریعے ہمارے مہمان سے سوال کرتے ہیں، اس سے معلوم ہوتا ہے، اس سے پتہ چلتا ہے کہ آپ ہمارے پروگرام کو کتنا پسند کرتے ہیں اور ہمارے پروگرام کا کتنا استقبال کر رہے ہیں. ہم آپ کا جتنا شکریہ ادا کریں کم ہے. ناظرین، یہ شکریہ ادا کرنا ہماری ذمہ داری ہے، اس سے بڑھ کر ہم کیا کر سکتے ہیں، لیکن اصل محبتیں آپ کی ہیں. بہت شکر گزار ہیں آپ کے. انشاءاللہ امید یہ ہے کہ اس پروگرام کو اور بہتر بنانے میں آپ ہماری مدد کریں گے اور آپ ہمارا ساتھ دیں گے. آج بھی ہماری گفتگو ہے پروگرام راہ زندگی میں نجاسات کے حوالے سے، اور اس موضوع پر بھی گفتگو فرمائیں گے جناب سید زرغام حیدر رضوی صاحب قبلہ. آپ ہمارا ساتھ دیجیے، اپنے مہمان سے ملاقات کرتے ہیں، اس کے بعد اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں. قبلہ، السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
حضور، بہت شکر گزار ہیں آپ کے کہ آپ زحمت برداشت کرتے ہیں اور ہمارے پروگرام کے لیے وقت نکالتے ہیں اور تشریف لاتے ہیں.
میری طرف سے بھی آپ کا شکریہ، اور آپ کی پوری ٹیم کا شکریہ، اور تمام ان افراد کا شکریہ جو بڑے ہی انہماک کے ساتھ اس پروگرام کو دیکھ رہے ہیں.
حضور، میں آپ کی خدمت میں عرض کروں، ہمارے ناظرین بہت آپ کے لیے دعائیں کہتے ہیں، جو دوستوں سے رابطہ رہتا ہے، ای میلز وغیرہ کرتے ہیں، واقعاً آپ کے لیے اور جو تمام ہمارے مہمان آتے ہیں ان کے لیے خصوصی دعا کرتے ہیں، اور بڑے شکر گزار ہیں کہ آپ ان کے لیے مطالب بیان کر رہے ہیں. حضور، اگر اجازت دیں تو ہم اپنی گفتگو کا آغاز کریں گے.
ارشاد،
آج انشاءاللہ جیسے کہ میں نے ابھی ناظرین کی خدمت میں بھی عرض کیا تھا کہ کچھ سوالات ہمارے پھر نجاسات کے حوالے سے ہیں، اس کے بعد انشاءاللہ دیکھیں گے ہم کہاں تک پہنچتے ہیں. دیکھیے حضور، سب سے پہلا سوال یہ ہے کہ بہت ہی زیادہ یہ مبتلا بے سوال ہے، بہت زیادہ سامنے آنے والی چیز ہے، کہ کبھی کبھی دانتوں سے خون نکلنے لگتا ہے، اس خون کا کیا حکم ہے؟
دیکھیے، وہ خون جو انسان کے منہ کے اندر سے نکلتا ہے،
جی،
دانت کا خون ہو،
جی،
یا مسوڑے کا خون ہو،
جی،
اگر وہ اتنا کم ہے کہ وہ منہ کی فضا میں تھوک کے ساتھ غائب ہو جائے، مستحلق ہو جائے،
ختم ہو جائے، ختم، اپنا وجود کھو بیٹھے،
کھو بیٹھے،
جی،
تو اس میں غوطہ کرنے کی اور کلی کرنے کی ضرورت نہیں ہے.
جی، اس میں کلی کی ضرورت نہیں
ہے. نہیں، کبھی ایسا ہوتا ہے کہ اتنا زیادہ خون آ گیا،
جی،
کہ ہمارا پورا منہ سرخ ہو گیا، لال ہو گیا،
جی،
تو اس صورت میں بہتر یہ ہے کہ انسان کلی کرے اور خون کو پاک کرے.
جی بالکل، اس کو پاک کرنا چاہیے.
جی جی.
حضور، ایک چیز اور ہے، خاص طور پہ گرمیوں میں دیکھنے میں آتا ہے کہ ہمارے ہونٹوں پر خشکی کی بنا پہ کچھ کھال جم جاتی ہے، پپڑی ٹائپ کی کچھ جم جاتی ہے، تو اس کھال کا کیا حکم ہے؟
دیکھیے، اس کا حکم علماء نے تفصیل کے ساتھ،
اس کو کبھی کبھی نوچ لیا جاتا ہے، کبھی ہونٹ زخمی بھی ہو جاتے ہیں.
جی جی. تو اس کے لیے بعض علماء نے عام طریقے سے یوں لکھا ہے،
جی،
کہ وہ کھال،
جی،
جو خشک ہو چکی ہے اور اس کے گرنے کا وقت قریب آ گیا ہے،
صحیح،
اگر وہ ہلکے سے ہاتھ لگانے میں،
جی،
وہ گر جائے یا نچ کے باہر آ جائے،
جی جی،
تو وہ کھال بھی پاک ہے،
جی،
اور وہ جگہ بھی پاک ہے جہاں سے وہ کھال نکالی گئی ہے.
جی.
لیکن کبھی ایسا ہوتا ہے،
جی،
کہ اس کھال کو زور سے اکھاڑا جاتا ہے،
بالکل،
یعنی اس کے اندر جان ہوتی ہے.
جی جی بالکل.
تو اس صورت میں یہ کھال نجس ہے، اور انسان کو چاہیے اگر مرطوب ہاتھ سے اس کو چھوا ہے تو ہاتھ کو دھلے، اور وہ جگہ جو خونی ہو گئی ہے،
جی جی،
اس کو بھی دھلنا ضروری ہے.
ہاں، یعنی یہ کھال نجس ہے، کھال تو خود پاک ہے.
نہیں، میں نے ایک تفصیل بیان کی،
جی،
کہ وہ چیز جس میں روح نہیں،
یعنی
ہے،
یہ اس
خشک ہے.
جی جی بالکل.
اگر روح نہیں ہے، خشک ہے، ہاتھ ایسے کیا، وہ چیز اکھڑ گئی،
صحیح،
کوئی حرج نہیں، چیز پاک ہے،
صحیح.
لیکن وہ کھال جو عام طریقے سے،
جی،
زور سے اکھاڑی جاتی ہے، اس کے اندر جان ہوتی ہے،
جی جی جی،
تو یہ کھال نجاست کا حکم رکھتی ہے، مردار کا حکم رکھتی ہے.
مردار کا حکم رکھتی ہے،
چاہے غسل واجب نہیں ہے انسان پر،
جی جی بالکل،
مگر اس حصے کا دھلنا ضروری ہے،
جی،
جہاں سے یہ کھال نوچی گئی ہے،
صحیح،
یا مرطوب ہاتھ سے اگر، جی، اس کو چھوا ہے تو ہاتھ دھلنا ضروری ہے.
صحیح بالکل، بجا فرمایا آپ نے. اچھا حضور، کبھی انسان کے لباس پر یا انسان کے جسم پر اس طرح کی کوئی سرخ چیز نظر آتی ہے، کہ انسان فیصلہ نہیں کر پاتا کہ یہ خون ہے یا رنگ ہے یا کوئی دوسری چیز ہے، اس سلسلے میں انسان کیا کرے گا؟
دیکھیے، ہم نے مستقل جی ایک قاعدہ فقہی کو دہرایا ہے کہ شریعت یہ کہتی ہے تمہارے لیے دنیا کی ہر چیز پاک ہے،
صحیح،
جب تک کہ تمہیں سو فیصد یقین نہ ہو جائے کہ یہ چیز نجس ہے.
بالکل.
اس قاعدے کے تحت اگر ہم نے کوئی لال اور سرخ چیز اپنے کپڑے میں دیکھی
جی،
پہلا شک کیا ہے؟ پتہ نہیں یہ خون ہے یا خون نہیں ہے.
صحیح.
خون ہے تو آیا خون جہندہ ہے، یعنی اس حیوان کا خون ہے جس کا خون جو ہے ذبح کرتے وقت اچھل کے نکلتا ہے
جی،
یا غیر جہندہ کا خون ہے، مکھی مچھر کا خون ہے؟
صحیح.
خوب، اگر جہندے کا بھی خون ہے
جی
تو آیا داخلی خون ہے جو پاک ہے
جی،
یا خارجی خون ہے جو ذبح کرتے وقت نکلتا ہے نجس ہے؟
صحیح.
تو شریعت نے ہم سے کہا تم وسوسہ مت پیدا کرو
جی،
اگر تمہیں شک ہے کہ یہ خون ہے یا خون نہیں ہے
جی،
یا خون ہے تو نجس ہے یا پاک خون ہے
جی،
تو یہ تمام چیزیں ہمارے لیے پاک ہیں اور ہم بآسانی نماز میں داخل ہو سکتے ہیں
جی،
اور اسے غوطہ و طہارت کرنے کی کوئی ضرورت نہیں ہے.
صحیح. اچھا حضور، اس کو ہم کیسے پتہ کریں گے کہ یہ چیز نجس ہے یا نجس نہیں ہے؟ یعنی نجاست کے ثابت ہونے کے جو طریقے شریعت نے بیان کیے ہیں وہ کون کون سے ہیں؟
دیکھیے، شریعت کی اصل بنیاد حسن ظن پہ ہے، اچھے گمان پر
جی.
انسان کو چاہیے کہ چیزوں کے بارے میں
جی
مثبت فکر رکھے.
صحیح.
چونکہ جہاں سے منفی فکر شروع ہوتی ہے
جی
وہیں سے سوء ظن شروع ہوتا ہے.
صحیح.
اور انسان وسوسے میں مبتلا ہو جاتا ہے
جی.
ہمیں شک ہوا کہ آیا مثلا یہ قلم نجس ہے یا پاک ہے.
صحیح.
شریعت کہتی ہے کلو شئن طاہر، تمہارے لیے ہر چیز پاک ہے.
بالکل.
اسی طریقے سے جہاں جہاں بھی ہم کو شک ہو جائے
جی
کہ یہ چیز مثلا نجیس ہے یا پاک ہے، یہ قاعدے کلیہ ہے
جی،
ضروری نہیں کہ ہم اس مسئلے میں پیادہ کریں اس مسئلے میں پیادہ کریں
جی جی،
ہم کہیں یہ حکم اس مسئلے میں صحیح ہے اس مسئلے میں غلط، نہیں.
بالکل.
اس مسئلے کے تحت ہم خود
جی
ہزاروں مسئلے بغیر توضیح المسائل دیکھے ہوئے
جی
حل کر سکتے ہیں.
بالکل.
اسی کے ضمن میں آپ کا وہ مسئلہ ہے جو آپ نے سوال کیا
جی،
اگر ہو سکے دوبارہ اگر
جی جی، یہی تھا کہ مثلا کسی چیز کی نجاست کتنے طریقوں سے ہمارے اوپر ثابت ہوتی ہے؟
تو کسی چیز کو اگر ہم نجس ثابت کرنا چاہتے ہیں
جی
تو فقہاء کرام نے تین چیزیں بیان کی ہیں.
صحیح.
پہلی چیز کہ ہمیں علم ہو جائے، مثلا 100%
یقین ہو جائے
ہمیں یقین ہوا کہ خون وہ بھی نجس خون اس سے لگا ہے
جی،
تو اس صورت میں یہ چیز کیا ہے؟ نجس ہو جائے گی.
بالکل.
دو، عادل انسان آ کے اس بات کی گواہی دیں
جی
کہ مولانا صاحب آپ کا یہ قلم کیا ہے؟ نجس ہے.
بالکل.
بس پہلی صورت کیا تھی؟ خود ہم نے دیکھا یقین کیا.
بالکل.
دوسری صورت یہ، خود نہیں دیکھا، خود یقین نہیں ہوا.
صحیح.
بلکہ دو عادل انسان نے اس بات کی گواہی دی ہے
جی
کہ یہ چیز کیا ہے؟ نجس ہے
جی،
تو اس صورت میں نجس ہو جائے گی. تیسری وہ چیز جس کے ذریعے سے کسی چیز کی نجاست ثابت ہوتی ہے
جی،
صاحب ہاتھ کی، صاحب ید اور صاحب ہاتھ کی چیز،
یعنی جو مال جس کا ہے، جو جی مالک ہے اس کا
جی، جو مالک ہے. مثلا جی یہ قلم ہمارا ہے
جی،
میں نے جو ہے یہاں رکھا، آپ نے چاہا کہ مرطوب ہاتھوں سے، گیلے ہاتھوں سے اس کو چھوئیں
جی،
میں نے کہا کہ قبلہ یہ جو ہے کیا ہے؟ نجس ہے
جی.
تو چونکہ یہ چیز ہماری ہے، ہم صاحب ید ہیں
جی،
لہٰذا ہمارے کہنے سے اس کی نجاست ثابت ہو جاتی ہے.
یعنی مالک اگر کہہ دے کہ یہ چیز نجس جی ہے تو نجاست ثابت.
اسی طریقے سے اگر زوجہ نے حکم، زوجہ نے گھر کے اندر بتایا
جی
کہ یہ بستر نجس ہے، ماننا پڑے گا.
بالکل.
یا گھر میں بچے بالغ ہیں، انہوں نے کہا بابا یہ چیز نجس ہو گئی ہے
جی،
چونکہ صاحب ید ہیں.
بالکل.
بس کسی چیز کی نجاست تین چیزوں سے ثابت ہوتی ہے.
صحیح.
انسان خود علم پیدا کرے
جی جی،
یا دو عادل انسان گواہی دیں.
صحیح.
یا جس کی چیز ہے
جی جی،
وہ اس کی نجاست کے بارے میں حکم بیان کرے
جی، جو اس کو استعمال کرتا ہے وہ اس کو جی جی. حضور، اب ایک سوال کئی دفعہ سامنے آیا ہے اس طریقے کا، اور پھر ہمارے ناظرین میں سے کسی نے سوال کیا ہے کہ کبھی کبھی مرغی کے انڈے میں خون نظر آتا ہے، اس خون کا کیا حکم ہے؟
دیکھیے، اگر انسان مرغی کے انڈے کو پھوڑتا ہے
جی
اور اس کے اندر خون ہے
جی،
تو یا یہ خون زردی میں ہے یا سفیدی میں ہے.
بالکل صحیح فرمایا آپ نے.
خوب، اگر زردی کے اندر ہے
जी
और जर्दी की बारीक सी जो जिल्द होती है वो फटी नहीं है,
जी
जर्दी अलग है, जर्दी अलग है और सफेदी अलग है।
सही
तो इस सूरत में इंसान को चाहिए जर्दी को छोड़ दे लेकिन सफेदी को खा सकता है,
इस्तेमाल कर सकता है
या
उसको।
इसके बरक्स कभी हो जाए अगर कि
जी
सफेदी में खून हो
सही
और जर्दी के अंदर ना हो, तो जिस हिस्से में खून है उसको छोड़ देना
जी
और उससे इजतनाब
जी
जरूरी है।
सही
लेकिन अगर कोई मुर्गी का अंडा इस
जी
तरीके से हो गया कि किसी ने हिला दिया,
जी जी
जर्दी सफेदी मखलूत हो गई, तो
जी
इस सूरत में पूरे अंडे से इजतनाब और परहेज जरूरी है,
यानी वो नजीस है।
वो नजीस है, उसका खाना हराम है।
सही बिल्कुल। अच्छा हुजूर, हमारी पिछले हफ्ते एक गुफ्तगू चल रही थी, बहुत अहम थी, और फिर हमारे नाज़रीन ने उसके ऊपर इसरार किया और उन्होंने सवाल किया, वो पूछना चाहते हैं कि जो वसवसे के ऊपर आपने पूरा एक प्रोग्राम किया है,
जी
तो
जी
उससे बचा किस तरीके से जाए, उसका इलाज क्या है?
जी मैंने अर्ज किया, देखिए कि वसवसा एक रूही बीमारी है,
जी
कभी ऐसा होता है इंसान का जिस्म बीमार होता है
सही
और कभी ऐसा होता है इंसान की रूह बीमार हो जाती है।
जी
ऐसा इंसान समझ ले कि मैं आदि रास्ते से हट चुका हूँ, मैं बीमार हूँ,
बिल्कुल
लिहाजा वो अपने सलीक़ेकार को बरूएकार न लाए,
जी जी बिल्कुल
बल्कि देखिए हुक्म शरीयत क्या है।
बेशक
अगर उसने शक किया कि आया ये चीज़ नजीस है या नजीस नहीं हुई,
जी
तो शरीयत क्या कहती है, हर चीज़ तुम्हारे लिए पाक है।
जी बिल्कुल
एक इंसान बगल से गुजरा,
जी
इसने शक किया कि आया ये मुसलमान था या काफिर था जो नजीस हैं,
जी
खूब शरीयत कहती है तुम्हें तहकीक की कोई ज़रूरत नहीं
वो
है,
पाक है
इंशाल्लाह ये मुसलमान था और इसका पसीना पाक है।
जी बिल्कुल
लेकिन वसवासी इसके बरअक्स करता है,
जी
कोई चीज़ अगर मुलहक हो गई, छू गई, थोड़ा
जी
सा एहतमाल भी दिया, कहता है बस नजीस हो गई।
जी बिल्कुल
तो ये वो जगह है जहाँ शैतान कहकहा लगाता है
जी जी
कि
बिल्कुल
मैं अपने मकसद में कामयाब हो गया
बिल्कुल
और इस इंसान को शरीयत की बेजा मुश्किलों में डाल दिया। देखिए
बिल्कुल सही फरमाया
शरीयत आई है मुश्किल को हटाने के लिए,
जी
और अगर हम शरीयत के जरिए से मुश्किल में पड़ रहे हैं तो समझ लें ये शरीयत की कोताही नहीं है
जी
बल्कि ये हमारी खुद जाती कोताही है,
जी
और हम शरीयत के अहकाम को छोड़ के अपने
जी
तर्ज फिक्र पे अमल कर रहे हैं।
जी बिल्कुल
अलबत्त इसका इलाज भी है,
जी जी
अगर वक्त हो तो मैं
जी
बास चीज़ें बयान
शुक्रिया। नहीं,
करूं।
इंशाल्लाह फिर हम देखेंगे हमारे पास जितना वक्त बचेगा, चूंकि हमारे बहुत नाज़रीन होते हैं जो आपसे सवाल करना चाहते हैं। आप इजाज़त दीजिए, हम प्रोग्राम के दूसरे हिस्से में चलते हैं। नाज़रीन, बहुत शुक्रिया के साथ आप हमारा साथ दे रहे हैं, और इंशाल्लाह इस उम्मीद के साथ कि प्रोग्राम के आखिर तक आप हमारे साथ रहेंगे। अब प्रोग्राम का दूसरा हिस्सा शुरू होता है, और इसमें आप हमारे मेहमान से सवाल करेंगे और आपके सवालात के जवाब हमारे मेहमान जो हैं वो देंगे। और देखिए नाज़रीन, हमें शर्मिंदगी होती है, आप सवालात बहुत ज़्यादा करते हैं, वक्त हमारे पास कम होते हैं, इसलिए जो जितनी जल्दी सवाल करेगा और हमसे राब्ता बरकरार हो जाएगा, इतनी ही जल्दी उनका जवाब दिया जाएगा। और जो आखिर में रह जाते हैं, जाहिर है हमें शर्मिंदगी होती है, बाद में वो इसरार भी करते हैं कि आपने हमें नहीं लिया, वक्त की कमी की वजह से हम उनको नहीं ले पाते, इसलिए शर्मिंदा हैं। आप हमारा नंबर नोट कर लीजिए, अगरचे टेलीविजन स्क्रीन पर डिस्प्ले होगा, लेकिन फिर भी जो बराह रास्त आप कॉल करेंगे तो 00982537839150 और 00982537839152, ये नंबर्स हमारे हैं जिन पर आप रابطہ करेंगे, हमारे मेहमान आपके सवाल का जवाब देंगे। मिलते हैं मुख्तसर से वक्फे के। नाज़रीन, प्रोग्राम में एक मरतबा फिर आपका खैर मकदम है, आइए आप हमारा साथ दीजिए, अपनी गुफ्तगू को अपने मेहमान के साथ आगे बढ़ाते हैं, और जो आपके सवालात हम तक पहुंचे हैं उनको अपने मेहमान से पूछते हैं और आपके जवाबात आप तक पहुंचाते हैं। जी हुजूर, एक मरतबा आपका और शुक्रिया अदा करना चाहेंगे। आप देखिए, एक सवाल हमारा आया है व्हाट्सएप के ज़रिए, एक दोस्त ने सवाल किया है और बहुत अहम सवाल है। वो कहते हैं कि ऐसी कंपनियाँ और ऐसे कारखाने या ऐसे दफातर के जिनका प्रॉफिट और जिनका फ़ायदा वो काफिर हुकूमतों को पहुँचता है, तो वहां पर काम करना शरीय एतबार से कैसा है?
देखिए शरीयत ने काम करने में
जी
और बिजनेस और तजारत में इस्लाम और कुफ्र की कैद नहीं लगाई
सही
कि इंसान जो है मुसलमान के यहाँ काम करे, काफिर के यहाँ काम ना करे,
जी
मगर ये कि
जी
इंसान अपने को बउनवाने गुलाम पेश करे,
जी
तो इस सूरत में
जी
चूंकि एक कायदे फिकी है कि लन यजअलल्लाहु लिलकाफिरीना अलल मोमिनीना सबीला,
जी
अल्लाह ने काफिरीन को मोमिनीन पे तसल्लुत नहीं दिया,
सही
और ये इंसान खुद अपने ऊपर जो मुसलमान है
जी
काफिर को तसल्लुत दे रहा है,
सही
तो इस सूरत में हराम है। لیکن عام طریقے سے کافروں سے معاملہ کرنا، بزنس کرنا، چاہے ان کو پرافٹ ہی کیوں نہ ہو رہا ہو،
بالکل
کوئی حرج نہیں ہے،
صحیح
ہمارا کام کرنا بھی جائز ہے، لیکن ایک شرط یہ ہوتی، کبھی ایسا ہوتا ہے، ہم جانتے ہیں کہ اس کمپنی کا براہ راست فائدہ جو ہوتا ہے وہ مسلمانوں کو قتل کرنے کے لیے استعمال کیا جا رہا ہے،
جی بالکل،
تو اس صورت میں انسان کو چاہیے فوراً اس کمپنی کو چھوڑ دے اور کوشش یہ کرے کہ باہر نکل آئے۔
جی بالکل، شکریہ حضور۔ ابھی بتایا گیا ہے کہ ہمارے کوئی ناظرین میں سے ہیں جو آپ سے سوال کرنا چاہتے ہیں، دیکھتے ہیں ان کا سوال کیا ہے۔ جی السلام علیکم۔ ہلو السلام علیکم۔ اچھا رابطہ ان سے ہمارا منقطع ہو چکا ہے، دیکھتے ہیں کب برقرار ہوگا۔ حضور ایک سوال کیا گیا ہے اور بہت اہم سوال ہے یہ، وہ کہتے ہیں کہ چیزوں کی خرید و فروش میں جو نفع لیا جاتا ہے اس منافع کے لیے کیا شریعت نے کوئی مقدار معین کی ہے کہ کس حد تک ہم پروفٹ لے سکتے ہیں؟ کیا اس کے لیے کچھ بیان کیا ہے شریعت نے؟
دیکھیے جو معاملات حکومت اسلامی یا غیر اسلامی میں مسلمان افراد انجام دیتے ہیں
جی،
تو ان کے لیے بہتر یہ ہے کہ معاملات میں رواداری سے کام لیں
جی،
یعنی کم سے کم پروفٹ پہ اکتفا کریں،
صحیح،
خداوند متعال جو ہے ان کو بہت برکت دے گا
جی،
جتنا ان کو مثلا 10 آدمی سے پروفٹ نہیں ملتا اتنا خداوند متعال ان کے پیسوں میں برکت دے دے گا،
بے شک،
چونکہ ہم مسلمان ہیں
جی،
اور ایک مسلمان کا فریضہ یہ ہے
جی
کہ ذاتی پروفٹ سے زیادہ اجتماعی پروفٹ پہ نگاہ رکھے،
بے شک،
کہ خدا کس چیز میں خوش ہوگا
جی،
خدا کس چیز سے راضی ہے
جی۔
ہاں ایک چیز ہے، چونکہ حدیث نبوی میں وارد ہوا ہے اور جملہ یہ ہے
جی،
نہ نبی و عن بائل غرر
جی،
حضرت پیغمبر اسلام محمد مصطفیٰ
صلی اللہ علیہ وسلم
نے
جی
بائے غرری سے منع کیا ہے
جی،
یعنی ایسی خرید و فروش جس میں دھوکہ ہو،
صحیح،
جس میں فراڈ ہو
جی،
ہم 10 روپے کی چیز 50 روپے کی بیچ رہے ہیں
جی
اور خریدنے والے کو نہیں بتا رہے ہیں، تو اس صورت میں چونکہ پیغمبر اسلام نے منع کیا ہے
جی،
یہ ایک قسم کی شریعت اور اسلام کے ساتھ خیانت شمار ہوگی۔
صحیح،
البتہ پرافٹ میں جو آج کا زمانہ چل رہا ہے
جی،
انسان دیکھے کہ ہماری مثلا دکان کا خرچ کیا ہے
جی،
لائٹ و پانی کا بل کیا ہے، اور اس کے علاوہ آج کے زمانے میں کتنی منفعت ہم لے سکتے ہیں، کتنا پروفٹ لے سکتے ہیں
جی بالکل،
دیکھیے شریعت نے معین نہیں کیا، چونکہ یہ شریعت قیامت تک کی شریعت تھی،
صحیح،
مثلا پچھلے زمانے میں
جی
بعض جو دوسری فقہ افراد ہیں
جی
وہ معین کرتے تھے کہ 5% سے زیادہ پروفٹ نہیں لے سکتے ہو،
صحیح،
لیکن ہماری شریعت نے، ہماری لا نے، ہماری فقہ نے
جی
کسی زمانے میں اس چیز کو معین نہیں کیا،
صحیح،
بلکہ حالات کے اعتبار سے
جی
ایک مسلمان بہتر جانتا ہے کتنا پرافٹ لے،
ہاں لیکن وہ اپنے لیے بھی نقصان نہ ہو اور ظاہر ہے اس
سامنے والے کا بھی نقصان نہ ہو
جی
لیکن اگر نقصان اس حد تک پہنچ جائے
جی
کہ سامنے والے کو دھوکہ دیا جا رہا ہے،
ہاں
تو یہ ناجائز ہے، حرام ہے
جی۔ حضور شکریہ، ابھی ہمارے ناظرین میں سے رابطہ ہوا ہے ہمارا، دیکھتے ہیں کیا ان کا سوال ہے۔ جی السلام علیکم۔
السلام علیکم مولانا صاحب۔
علیکم السلام ورحمۃ اللہ، بہت شکریہ جناب کال کرنے کے لیے، آپ کہاں سے کال کر رہے ہیں؟
جناب میں کشمیر سے کال کر رہا ہوں، عاقب عباس بابا۔
جی بہت شکریہ، فرمائیے آپ کا سوال کیا ہے؟
جناب میرا سوال ہے کہ امام جماعت کے بارے میں، کیا امام جماعت کا عالم دین ہونا ضروری ہے؟
امام جماعت کا، صحیح جی بالکل ابھی ہم گزارش کریں گے اپنے مہمان سے، انشاءاللہ آپ کے سوال کا جواب دیا جائے گا۔
ہلو
جی حضور، یہ ہمارے ایک کشمیر سے تھے بابا صاحب، انہوں نے سوال کیا ہے کہ امام جماعت کے لیے کیا عالم دین ہونا ضروری ہے؟
نہیں، دیکھیے عالم دین سے پہلے ہم مراد معین کریں، عالم دین کسے کہتے ہیں
جی؟
اگر عالم دین جاہل دین کے مقابلے میں ہے
جی
ہم جاہل دین کے پیچھے جو ہے نماز پڑھ سکتے ہیں،
صحیح،
خوب جو آدمی خود جاہل ہے، نہیں جانتا
جی
کہ نماز میں واجب کون سی چیزیں ہیں، نماز میں حرام کون سی چیزیں ہیں،
صحیح،
نماز کے قواطع کتنے ہیں
جی،
نماز کے مبتلات کتنے ہیں،
صحیح،
نماز کے مستحبات کتنے ہیں، جو جملے ہم ادا کر رہے ہیں خدا کی بارگاہ میں اس کے معنی کیا ہیں،
بالکل
عدالت کسے کہتے ہیں
جی،
خوب یہ بعض چیزیں جو واجب ہیں حالت اضطرار میں ساقط ہو جاتی ہیں
جی،
یہ ساری چیزیں ہیں۔ اگر کوئی انسان ایسا ہے
جی
جو قرآت کے اعتبار سے صحیح ہے، عادل ہے، حلال زادہ ہے، شریعت پہ عمل کر رہا ہے، और वो नमाज को दुरुस्त और सही अंजाम दे रहा है तो उसके पीछे इक्तिदा करने में कोई हर्ज नहीं है।
जी हुजूर, यहाँ पे एक सवाल पैदा होता है। देखिए यहाँ पे यानी आलिम दीन से मुराद वो हैं कि जो यानी आलिम दीन जिनको हम आलिम कहते हैं,
ना
ये तो देखिए एक आम इंसान भी है जो ये चीज़ जान सकता है, लेकिन सवाल ये पैदा होता है कि अगर उलमा के मौजूद होते हुए इस तरह के अफराद जिनके अंदर ये सलाहियत पाई जाती है वो मुसल्ले पर आते हैं और इमामत करते हैं, तो इस सूरत में क्या है? यानी
देखिए
बस्ती में जो आलिम हैं, जो उलमा हैं, जिनका मसलन अपने तरीके से
जी
वजीफा है
जी
उनका
जी
दीन की खिदमत करना।
अल्बत्ता देखिए, जहाँ तक हो सके इंसान
जी
जो है अहल उलमा हम नहीं कह सकते, अहल इल्म के पीछे नमाज पढ़े,
सही
चूंकि उलमा से हमारी पब्लिक हमारे आवाम समझते हैं
जी
जिसके सर पे अमामा हो।
जी
खूब बहुत से ऐसे हम जानते हैं
जी
जिनकी तालीमात जो है मसलन हाई स्कूल से भी नीचे है,
सही
मगर उनका अमामा हमसे कई गुना ज़्यादा बड़ा होता है
जी
या उन अफराज से बड़ा होता है जो मसलन इज्तिहाद के दर्जे पे फायज हो चुके हैं। मैं तो एक छोटा सा तालिब इल्म हूँ,
सही
मैंने अपनी मिसाल गलत दी।
जी
तो कहने का मकसद ये है, असल ये है कि आदमी का इल्म देखा जाएगा, लिबास नहीं देखा जाएगा।
इल्म देखा जाएगा
हो
बेशक
सकता है एक टोपी वाला
जी
दूसरे अमामे वाले से 10 गुना ज़्यादा आलिम हो,
बिल्कुल
और
सही
आम तरीके
फरमाया
से कभी ऐसा हो भी जाता है।
जी जी बिल्कुल
तो हम कोशिश ये करें कि अहले इल्म के पीछे नमाज पढ़ें,
जी
और सवाब जो है चूंकि हदीस है और यह हदीस बड़ी मशहूर मारूफ भी है
जी
कि आलिम का एक सजदा
जी
जाहिल की 70,000 साल की इबादत से अफजल है।
जी
बस आलिम के पीछे
जी
एक रकात नमाज पढ़ना भी जो है जाहिल के पीछे नमाज पढ़ने से कई गुना ज्यादा अफजल होगी।
जी बिल्कुल
लेकिन हम मना नहीं कर सकते, हम
जी
ये नहीं कह
बिल्कुल
सकते नमाज बातिल है
जी जी
और हतमन आलिम दीन का होना शर्त है।
हुजूर, देखिए फिर एक सवाल यहाँ पे पैदा होता है ना, यानी एक इंसान है खाली, जैसे होता है हमारे यहाँ उलमा घर में बैठे हुए हैं, एक इंसान तौजुल मसाइल के ज़रिए से और तोहफतुल अवाम के ज़रिए से वो बस्ती का आलिम बना हुआ है, लेकिन जो आलिम दीन है यानी हौज़े इल्मिया जाता है, अपनी ज़िंदगी का एक तवील अरसा उसमें गुजारता है, कुछ हासिल करता है, वापस आता है, उसकी ज़िम्मेदारी अब अवाम की ज़िम्मेदारी क्या है? यानी उससे पूछें या फिर इस आलिम दीन से पूछें?
अलबत्ता मैंने अर्ज किया अगर ये आलिम
क्योंकि
दीन
कुछ जगह पे
जो
इस तरह के मसाइल बड़े पेचीदा बने हुए
जी जी
हैं कि वहां पे अवाम जो है यानी उलमा महरूम हैं,
जी
लेकिन दूसरे अफराद जो हैं वो खिदमत कर रहे
अलबत्ता
हैं।
देखिए सब मिला के बात वही आएगी,
जी
अहम और मुहिम।
बेशक
इंसान तयम्मुम कब करता है?
जी
तयम्मुम उस वक्त करता है जब पानी ना हो, ये तो अकली चीज है।
बिल्कुल सही
अगर पानी मौजूद है तो इंसान को चाहिए गुस्ल करे, वजू करे।
बेशक
तयम्मुम अकली एतबार से और शरी एतबार से सही नहीं है,
जी
लेकिन मैंने वो सूरत बयान किया है
जी जी
जिस
बिल्कुल
सूरत में एक साहिब अमामा है लेकिन कम पढ़ा लिखा है,
जी जी बिल्कुल
लेकिन एक टोपी वाला है जो ज्यादा पढ़ा लिखा है।
यानी फिर वो आलिम है,
चूंकि हाँ फिर वो आलिम है, आलिम
बेशक
दीन हम उसी को
उसी
कहेंगे।
को आलिम दीन कहेंगे,
आलिम
लिबास
दीन
से
की
कुछ नहीं
पहचान
होता।
जो है टोपी और अमामे से
जो
नहीं है,
आपने बहुत अच्छी बात कही कि लिबास से पहचान नहीं होती, इल्म से
जी
पहचान
इल्म
होती
से
है।
पहचान होती
जी
है।
बिल्कुल सही फरमाया हुजूर। जी हुजूर, एक सवाल और है, मुझे उम्मीद है कि हमारे नाजिर जो थे उनको जवाब मिल गया होगा और वो जवाब से मुतमईन भी होंगे, लेकिन मज़ीद तफसीलात अगर चाहते हैं तो आप हमें ईमेल कीजिए, इंशाल्लाह आपके सवाल का जवाब दिया जाएगा। हुजूर, एक सवाल किया गया है कि जो ख़ानदानी मंसूबा बंदी होती है उसका शरी क्या हुक्म है, बल्कि उन्होंने लफ्ज़ इस्तेमाल किया है कि हमारे यहाँ नसबंदी कराई जाती है,
जी
नसबंदी को शरीयत किस नज़र से देखती है? और फिर माफ़ कीजिएगा, इसके बाद उन्होंने और बढ़ाया कि आज के ज़माने में वो चीज़ें जो हमल से रोकने के लिए यानी हमल से बचने के लिए इस्तेमाल की जाती हैं उनका क्या शरी हुक्म है?
देखिए, नसबंदी कभी ऐसी होती है जो हमेशा के लिए की जाती है।
जी
एक इंसान गया और हमेशा के लिए अपनी वो चीज़ें वो जरासीम ख़त्म करा दिए, चाहे वो
जी
औरत हो चाहे मर्द हो,
जी
जिसके ज़रिए से नस्ल इंसान की बढ़ती है,
जी बिल्कुल
तो शरी एतबार से ये फेल हराम है और
सही
ऐसे फेल का अंजाम देने वाला गुनहगार है।
जी
और गोया उसने जो है कत्ल औलाद किया है।
बिल्कुल
कुरान करीम कहता है
जी
ला तख्तुलू औलादकुम खशियता इमलाक,
जी
यानी फ़क्र फाके के खौफ से अपनी औलाद को कत्ल ना करो,
जी
यानी अपनी नस्लों को ना मिटा दो
बिल्कुल
कि
बिल्कुल
हमारी मुख्तसर सी तनख्वाह है,
जी
हम 10 बच्चों का खर्च कैसे उठाएंगे, नहीं
जी बिल्कुल
ममनू है।
सही
और पैगंबर इस्लाम भी फरमाते हैं कि निकाह करो
जी
और तनाकहू व तनासलू नस्ल बढ़ाओ
जी
व तकथुरू,
जी
इसमें कसरत को बरूए कार लाओ।
सही
आज भी मुसलमानों की तादाद दूसरी कौमों के मुकाबले में बहुत कम है,
जी
लेकिन कभी ऐसा होता है कि इंसान के पास घर बहुत छोटा सा है
जी,
या इंसान की जौजा कमजोर है, अभी मसलन 9 महीना पहले बच्चा मुतवल्लिद हुआ है, पैदा हुआ है
जी,
1 साल भी नहीं गुजरे, अगर औरत हमला हो जाएगी
जी,
तो
जी,
इसके लिए नुकसानदेह है, बच्चे की ना तरबियत हो पाएगी
सही
और ना बच्चे की जान जो है हिफाजत में रहेगी
जी बिल्कुल।
तो यहाँ इजाजत दी गई है वक्ती तौर पर इंसान उस फेल को अंजाम दे सकता है
जी,
तो 2 साल के लिए, 3 साल के लिए, 5 साल के लिए, जितना वो मसलहत समझ रहा है
सही,
जिसके जरिए से वो बच्चे जो है रोक दे
जी जी,
या उन दवाओं को इस्तेमाल कर सकता है
जी,
जो मसलन हम्ल को ठहरने नहीं देती
जी,
लेकिन अगर हम्ल ठहर गया
जी
तो उसको गिरवाना ये हराम है बल्कि मुजिबे दियत भी है।
अल्लाह अकबर, यानी दियत भी वाजिब हो जाती है जी बिल्कुल। हुजूर एक सवाल है शिकार के हवाले से, वो कहते हैं शिकार शरीय एतबार से क्या हुक्म है और ऐसे मकामात के जहाँ पर हुकूमत की तरफ से पाबंदी हो शिकार करने पर, वहाँ शरीयत क्या कहती है?
देखिए, खुद फेले शिकार को अंजाम देना
जी,
इसमें कोई हर्ज नहीं है
जी,
इंसान आज़ाद है और आज़ाद जानवरों का शिकार करना इसके लिए हलाल है
जी,
लेकिन कभी ऐसा होता है कि मसलहत के एतबार से हुकूमतें
जी
शिकार पे पाबंदी लगा देती हैं
सही,
और उस वक्त शिकार करना जो है ये नुकसानदेह होता है
जी,
आबो हवा के लिए, फिजा के लिए
सही,
या किसी जानवर की नस्ल ख़त्म होने के लिए
जी।
तो यहाँ फतवा ये है कि इंसान जिस मुल्क में रह रहा है
जी,
अगर उस मुल्क का कानून शरीयत से बराह रास्त
सही
मुतजाद नहीं हो रहा है, टकरा नहीं रहा है
जी,
तो इस सूरत में अमनियत को कायम रखने के लिए इंसान उस मुल्क के कानून पे अमल करे
जी।
तो इसी तरीके से अगर शिकार को गवर्नमेंट ने मना कर दिया है तो इंसान को चाहिए हत्तल मकदूर अपने आप को रोके रहे, लेकिन कभी हालतें इस्तेरार पेश आ जाती है तो कुरान करीम ने बाज़ जगहों पे जो हालतें इस्तेरार पैदा हो जाती है वहाँ इस फेल को बकिया तमाम चीज़ों को जायज़ करार दिया है, हत्ता अकले मैता मुर्दार का खाना ये हराम है, खून का खाना हराम है, लेकिन कुरान ने जुमला इस्तेमाल किया इल्ला मज़तुरिर तुम, अगर तुम भूखे हो जानते हो इस हरन का शिकार नहीं करेंगे
सही
तो हम भूख से मर जाएंगे, बोलो गवर्नमेंट ने मना कर दिया है
हाँ,
लेकिन हमारे लिए अब जायज है कि शिकार करें और खाएं और अपनी जान को बचाएं,
यानी ये दूसरा हुक्म हो जाता है,
इसे हुक्म सानवी
कहते हैं। हुजूर अभी हमारे नाज़रीन में से कोई आपसे सवाल करना चाहते हैं जी, अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम।
वालेकुम सलाम भजन, क्या हाल है
जी? अल्हम्दुलिल्लाह, बहुत शुक्रिया कॉल करने का, आपका इसमें शरीफ और कहाँ से आप कॉल कर रहे हैं?
हम शिरा से भजन
जी, शुक्रिया, फरमाइए आपका सवाल क्या है?
हमारा यही सवाल है भैया, हम काम कर रहे हैं यहाँ, माह मुबारक जो रमजान आ रहा है
जी,
हमको फुर्सत मिले वो रोजा रख लें, उसमें समाद है नहीं भाई
जी? जी जी फरमाइए। माह मुबारक रमजान के हवाले से उनका सवाल था, जहां तक मैं समझ पाया हूँ, चूंकि आवाज भी बहुत कम थी, वो ये कि माह मुबारक रमजान आ रहा है और हम कहीं पे काम कर रहे हैं और यानी फुर्सत मिलेगी तो रोजा रखेंगे, शायद इस सिलसिले में तो वो जानना चाहते हैं कि रोजे का क्या हुक्म है।
देखिए, ऐसा नहीं है, रोजा जो है तमाम कामों पर मुकद्दम है
जी,
कुरान करीम कह रहा है या अय्युहल्लज़ीना आमनू कुतिबा अलैकुमुस्सयाम,
बेशक
आई ईमानदारों रोज़ा तुम्हारे ऊपर लिख दिया गया है
जी।
खूब, जब रोज़ा लिख दिया गया है तो ऐसा नहीं है जब हम काम से फुर्सत हो जाएंगे, ड्यूटी ख़त्म हो जाएगी मसलन, तो माह रमज़ान के बाद रखेंगे, बल्कि अगर कोई इंसान ऐसा है
जी
जो जानबूझ के रोज़ा नहीं रख रहा है, कोई उज्र नहीं है
सही,
तो इसके लिए शरीयत का हुक्म यह है
जी
कि फ़कत वो रोज़े की कज़ा नहीं करेगा
जी,
बल्कि हर रोज़े के बदले में जो उसने जानबूझ के माह रमज़ान में छोड़े हैं
जी जी,
एक गुलाम आज़ाद करे या 60 मिस्किनों को खाना खिलाए या 2 महीने के पे दर पे रोज़ों को
मुसलसल रोज़े रखे, यानी कफारा देना होगा,
कफारा देना होगा। बाज़ लोग ये समझते हैं कि अगर रोज़ा तोड़ दिया तो गुनाह किया और कफारा है
जी जी,
लेकिन अगर रोज़ा रखा ही नहीं
तो सिर्फ कज़ा से काम चल जाएगा,
ऐसा नहीं है। जो रोज़ा छोड़ रहा है, रख ही नहीं रहा है, उसका भी वही हुक्म है जो रोज़े को तोड़ देता है
जी। फिर हमारे कोई नाज़रीन में से हैं, आपसे सवाल करना चाहते हैं जी। अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
अलैकुम अस्सलाम व रहमतुल्लाह, फरमाइए आप कहां से कॉल कर रहे हैं और क्या नाम है आपका?
मैं जो है बहरीन से कॉल कर रही हूँ, मिसेस सुहेल मेरा नाम है, और मैं जो है ना पूछना चाहती थी कि जो है ना निजासत से रिलेटेड आपने बताया था कि जैसे दो दफा नजासत को साफ करके दो दफा पानी फेर डाला जाए तो वो जगह पाक हो जाती है। अब कुछ जगह ऐसी हैं जैसे यहाँ बहरीन में निकासी का सिस्टम नहीं है
जी,
इतना ज्यादा कमरों के अंदर
सही,
तो और किचन वगैरह में वहाँ पे सिर्फ वॉशरूम्स में सिस्टम है
सही,
तो उसके लिए जो है ना जन क्या सिस्टम है कि जिस तरह पोछे का आपने बताया था कि पोछा ना पाक हो जाता है, मगर किस तरह जो है ना मेरे हिसाब से ये है कि जो है ना कि तीन दफा पोछे को एक दफा धोया जाए, फिर तपड़ी फेरी जाए, फिर तीन दफा धोया जाए, फिर फेरी जाए, फिर तीन दफा धोया जाए, इस तरह करके जगह पाक की जा सकती है। मगर मुझे ये क्लियर करना था कि जो है ना आया इसके बारे में क्या कॉन्सेप्ट है।
जी ठीक है, जरूर इंशाल्लाह हमारे मेहमान आपके सवाल का जवाब देंगे। शुक्रिया कॉल करने के लिए, खुदा हाफिज।
ओके जी, अल्लाह हाफिज।
हुजूर ये मसला रहा था शायद पिछले हफ्ते था कि मसलन पोछे के ज़रिए से वो पाक हो जाता है या नहीं, तो हमारी ख़ाहर थी वो फरमा रही थी कि यहाँ पे जो है इस तरीके से वो पाइपलाइन सिस्टम नहीं है और वो सिर्फ वॉशरूम वगैरह में होता है, अगर किचन में या घर के किसी दूसरे हिस्से में आपने कहा था कि पोछा अगर फेरेंगे तो उससे और मज़ीद नजिस हो जाएगा, तो यानी क्या करना है वहाँ पर अगर हम उसको पोछा को यानी फिर उसको पाक करते हैं, धोते हैं, फिर आने के बाद पोछा लगाते हैं और फिर पाक करते हैं फिर लगाते हैं, तो इस तरीके से क्या पाक?
ऐसा नहीं है जी, कुरान करीम ने कहा मा जाला अलैकुम फिद्दीन मिन हरज,
जी
हमने कोई कानून ऐसा नहीं बनाया है
जी
कि तुम मुश्किलात में पड़ जाओ
जी,
ज़रूरी नहीं है जहाँ पाइप लाइन हो वहीं इंसान जो है नजासत को पाक करे।
सही,
मसलन ये कागज़ मेरे हाथ में है
जी,
इसको ज़मीन फर्ज कीजिए किचन
जी,
ये नजिस हो गया, बच्चे ने पेशाब कर दिया
जी,
पहले इसकी आयने नजासत इन खुद पेशाब को खुश कर दी किसी चीज़ से
सही,
उसके बाद जो है एक गिलास से पानी लीजिए
जी
और जितने में ये पेशाब था उतने हिस्से में डालिए, ये थोड़ा सा बढ़ जाएगा,
हाँ।
इस पानी को हटाइए, किसी सूखे कपड़े से इस पानी को जज्ब कर लीजिए, ये एक मरतबा गोता हो गया
सही,
दोबारा फिर इसके ऊपर पानी डालिए
और इतना डालिए कि थोड़ा सा बह जाए,
हाँ, थोड़ा सा बह
जाए जगह से आगे तजावुज कर जाए,
थोड़ा सा तजावुज कर जाए
जी जी,
उसके बाद उसको पोंछ लीजिए पाक हो गए
जी जी।
ये किसने कहा कि पानी जो है आप जो एक किलोमीटर तक बहाते चले जाइए?
नहीं, बिल्कुल
पोंछे से बेहतर यह है पाक करने का तरीका
जी,
पोंछे से मकसद यह है आदमी ने कपड़े को नम किया और पोंछ दिया, नहीं
जी,
उसी जगह पे जहाँ पेशाब खुश्क हो गया है
सही,
आप इतना पानी डालिए कि पानी जो है उस पत्थर पे गालिब आ जाए, थोड़ा सा बह जाए
जी जी,
उसको पोंछ लीजिए
जी,
दो बार अब उस इसी कपड़े को अगर इस्तेमाल करना है तो इसको निचोड़ दीजिए जाके इसे गोता कीजिए
जी,
उसके बाद दोबारा पानी डालिए और पानी को जो है इसी में जज्ब कर लीजिए, ये जमीन हमेशा के लिए पाक हो जाएगी।
ठीक है, बहुत शुक्रिया हुजूर। अभी फिर एक सवाल है हमारे पास जी। अस्सलाम वालेकुम।
वालेकुम सलाम
जी, प्रोग्राम में आपको खुश आमदीद कहते हैं जी, आपका इसमें शरीफ और कहाँ से आप कॉल कर रहे हैं? जी फरमाइए, आपका सवाल क्या है?
यानी हमारे पास कोई इल्म नहीं है
जी,
और हम थोड़ा सा हमको इल्म की जरूरत है, जैसे दीन के मसले में, जैसे नमाज के मसले में
सही,
और हमको जरूरी है
जी जी,
हाँ, तो हमको थोड़ा सा इल्म हमको ये टेलीविजन पर अगर मिले बहुत आपका शुक्रिया है
जी। बहुत शुक्रिया जी, ज़रूर इंशाल्लाह आप हमारे लिए दुआ कीजिए और इंशाल्लाह हमारी कोशिश यही है, पूरे सहर आलमी नेटवर्क की कोशिश यही है कि पूरी दुनिया में इस्लामी तालीमात को आम किया जाए।
चलिए, आपका आपका अल्लाह खैर करे
जी।
और हम देख रहे थे तो हम बोले कि अभी चालू के तुम्हें नंबर आया तो मैं कॉल किया, इसमें पैसा नहीं तो इसलिए मैं कॉल रोक दिया, हम बोला कि जाने दो बाद में
जी
करेंगे
जी।
हुजूर, तो हमको थोड़ा सा इसका मसला मसाल हमको थोड़ा सा चाहिए, हमको दीन के मसले में मालूम नहीं है
जी। जरूर इंशाल्लाह, जरूर
हमको तौफीक दे रहे
हैं। बिल्कुल बिल्कुल इंशाल्लाह, हम सबको खुदावंद आलम तौफीक दे कि हम ज्यादा से ज्यादा दीन की खिदमत कर सकें। और शुक्रिया कॉल करने के लिए, खुदा हाफिज जी। हुजूर, अब हमारे पास चूंकि वक्त भी नहीं है और हमारे पास बहुत से नाजरीन हैं, उनसे भी माजरत चाहते हैं और ख़ास तौर पे आपसे माजरत चाहते हैं और शर्मिंदा हैं, हमारा वक्त इख्तिताम को पहुंचा, आपसे खुदा हाफिज़ी करते हैं। नाजरीन, आपके सामने एक मरतबा फिर हम अपने माजरत पेश करते हैं और बहुत शुक्रगुजार हैं आपके कॉल करने के, लेकिन वक्त हमारा ख़त्म हो चुका है। इंशाल्लाह जो हमारे दूसरे दोस्तान रह गए हैं वो अगले हफ्ते या तो आप सवाल पूछिए या हमें ईमेल कीजिए या व्हाट्सअप के ज़रिए अपना सवाल आप हम तक पहुंचाइए ताकि आपके सवाल का जवाब दिया जा सके। हमें इजाज़त दीजिए अगले हफ्ते तक के लिए, मुलाकात होगी अगले हफ्ते। अपना ख्याल रखिएगा, हमें दुआओं में याद रखिएगा। खुदा हाफिज़, फ़ी अमानिल्लाह।